श्रोता मित्र, न्यानो अभिवादनका साथै हार्दिक स्वागत टक्राउँदछु तपाईँलाई कार्यक्रम मसिहको कथामा। उहाँ जन्मनुभन्दा सयौँ वर्ष अगाडि मसिह येशूको जन्म, मृत्यु र पुनरुत्थानको बारेमा भविष्यवाणी गरिएको थियो। उहाँ आफैले पनि त्यो कुरा स्वीकार गर्नुभयो। मरेको तेस्रो दिनमा बौरी उठ्नुभयो। त्यही मृत्युबाट बौरी उठ्नुभएका ख्रिस्टको जीवनी हो मसिहको कथा। आजको भागमा भएका घटनाहरू तपाईँले पवित्र धर्मशास्त्र बाइबलमा मर्कुसको सुसमाचार 1:38 र लुकाको सुसमाचार 4:31-43 पदहरूमा पढ्न सक्नुहुनेछ। तपाईँलाई कुनै पनि प्रतिक्रिया र जिज्ञासाहरू भएमा हामी हाम्रो कार्यक्रमको ठेगानामा पत्रचार गर्नुहुन अनुरोध गर्दछौँ। उक्त ठेगाना हामी तपाईँलाई हाम्रो कार्यक्रमको अन्त्यमा बताउनेछौँ। अब भने आउनुहोस् सुनौँ कार्यक्रम मसिहको कथाको 11 भाग। येशू अब नासरतमा फर्कनु भएको छ। उहाँले हरेक हप्ता सभाघरमा आराधनाको लागि जाने बानी बसाल्नु भएको थियो। अब येशूले सभाघरमा सिकाउँदै गर्नुभएको हामी देख्छौँ। यसको परिणाम उत्सुकतापूर्ण र खतरनापूर्ण थियो। भाग 11।
यो सभातको दिनमा येशू नासरतमा आफू हुर्कनु भएको सभाघरमा जानुभयो। येशू सेवामा भाग लिनको लागि उभिनुभयो। पुजारीको सहायकले उहाँलाई यसैया अगमवक्ताको पत्रको मुठो दियो। येशूले बिस्तारै होसियारी साथ त्यो पत्रको मुठोलाई खोल्नुभयो र उहाँले पढ्न चाहनु भएको खण्ड नपाउन्जेलसम्म बेरुवालाई खोल्नुभयो। त्यसपछि येशूले पढ्न थाल्नुभयो।
परमेश्वरको आत्मा मलाई दिइएको छ, उहाँले मलाई अभिषेक गर्नुभएको छ गरिबहरूलाई सुसमाचार सुनाउन, कैदीहरूलाई छुटकराको घोषणा गर्न, अन्धहरूलाई आँखा दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउन, परमेश्वरको वर्षको घोषणा गर्न उहाँले मलाई पठाउनु भएको छ।
यसैयाको पुस्तकबाट पढिसक्नु भएपछि येशूले पत्रलाई पुनः मुठो पार्नुभयो र त्यो फिर्ता गर्नुभयो अनि बस्नुभयो। येशूले पढ्दै गर्नुहुँदा सभाघरका सबैले चुपचाप सुनिरहेका थिए। सबैले येशूलाई हेरिरहेका थिए। कोही कोही मानिसहरूले उहाँमा केही विशेष कुरा छ भन्ने कुराको आभास पाएका थिए। केही समयको सुनसानपछि येशूले मानिसहरूलाई भन्नुभयो,
आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दै गर्दा पुरा भएको छ।
येशू बोलिराख्नुहुँदा उहाँले मानिसहरूको सहमति पाउनुभयो। उहाँको अनुग्रहपूर्ण वचन सुनेर उनीहरू चकित भए। केही मानिसहरूले येशूलाई चिने र भने, यी मानिस त येशूका छोरा हुन्। तब येशूले यो सुन्नुभयो। उहाँले उनीहरूलाई उत्तर दिनुभयो,
निश्चय तिमीहरूले मलाई कफरनहूमका घटनाहरूको बारेमा सम्झाउँछौ। तिमीहरूले यहाँ मेरो घरमा पनि केही चिन्ह माग्दछौ। म तिमीहरूलाई गम्भीर भएर भन्दछु, कुनै पनि अगमवक्ता आफ्नो देशमा कहिल्यै स्वीकार भएको थिएन।
येशूले यो पनि भन्नुभयो कि इजरायलमा थुप्रै विधवाहरू थिए, तर एलिया अगमवक्ता 3.5 वर्षसम्म एउटा विधवाको साथमा बस्दा देशमा ठूलो अनिकाल परेको थियो। परमेश्वरले त्यो स्त्री र छोरालाई भोकबाट बचाउन एलियालाई प्रयोग गर्नुभयो। येशूले एलिया अगमवक्ताको बारेमा पनि बताउनुभयो। त्यस बेला इजरायलमा थुप्रै कुष्ठरोगीहरू थिए भनेर मानिसहरूलाई सम्झाउनुभयो, तर कुष्ठरोगी पनि एलियाद्वारा निको भएनन्। केवल नामान भन्ने सिरियाली मानिस मात्र निको भए। जब सभाघरका मानिसहरूले यी कुराहरू सुने, कोही कोही रिसाए। यी मानिसहरूले येशूलाई सहर छोडेर जानलाई कर गरे। तिनीहरूले येशूलाई डाँडाको ढिकबाट धकेल्ने कोसिस गरे। मानिसहरू सभाघरबाट निस्कँदै गर्दा केही अलमल्ल भयो। येशू भिडबाट सुटुक्क निस्केर जानुभयो।
यो कति अचम्मको कुरा हो, मानिसहरूले एकैछिनमा सहमति जनाए र एकैछिनमा रिसाए। यी मानिसहरू येशूसँग किन यसरी रिसाए?
हेर कमल, मानिसहरूले येशूको बारेमा सुनेका थिए। उहाँले गर्नुभएको कुराहरूको बारेमा उनीहरूले सुनेका थिए। उनीहरूले पनि यस्तै कुराहरू हेर्न चाहे। पक्कै पनि चङ्गाईका आश्चर्यकर्महरू होला। विधवा र कुष्ठरोगीहरूको कथा भनेर येशूले मानिसहरूलाई परमेश्वरको आश्चर्यकर्म सबैको लागि आउँदैन भनेर बताउनुभयो। यसले पक्कै पनि उनीहरूको घमण्डलाई तोडेको थियो होला।
ए, नासरतका मानिसहरूको विचारमा यति कफरनहूमका मानिसहरूले चमत्कारको काम देख्न पायो भने त उनीहरूले पनि देख्न पाउँछन् भन्ने थियो होला हगि?
हो, व्यवस्था पालन गर्न एकदम महत्त्वपूर्ण कुरा भनी विचार गर्न मानिसहरूलाई मन पर्थ्यो। येशूले उनीहरूलाई विश्वास झनै महत्त्वपूर्ण कुरा हो भनी सम्झाउनु पर्यो। अझ कतिपटक त येशूले मानिसहरूमा विश्वास नभएको कारण आश्चर्यकर्म गर्न सक्नु भएन। यो कुरा उहाँका चेलाहरूमा पनि सत्य थियो। येशु हुर्कनु भएको नासरतमा उहाँलाई धेरै मानिसहरूले अगमवक्ताको रूपमा ग्रहण गर्दैनन् भन्ने थाहा थियो। ती मानिसहरूको लागि येशु योसेफका छोरा मात्र हुनुहुन्थ्यो।
नासरतबाट येशु कफर्नहुमतिर लाग्नुभयो। गालिलको ताल समुद्रको सतहबाट 686 फिट तल छ। त्यसकारण कफर्नहुम जाँदा ओह्रालो हिँड्नु पर्दथ्यो। झन्डै 20 माइल टाढा येशुलाई कफर्नहुममा पुग्न एक दिनभन्दा बढी लाग्यो। त्यस सवाथमा येशु फेरि सभाघरमा जानुभयो र सिकाउनु भयो। उहाँको शिक्षाले गहिरो असर पार्यो। येशुले धर्मशास्त्रको कुरा अधिकारसहित सिकाउनु भयो।
यस दिनमा सभाघरमा भूतात्मा लागेको एउटा मानिस आयो।
अबे, यो त डरलाग्दो छ। भूतात्मा लाग्ने भनेको के हो?
अशुद्ध आत्मा अर्थात् दुष्ट आत्माले नियन्त्रण गरेको मानिसलाई भूतात्मा लागेको भनिन्छ। उनीहरूको विचार, व्यवहार, काम सबै नै भूतात्माले नियन्त्रण गरेको हुन्छ। भूतात्माले सधैँ परमेश्वर र येशूको विरोध गर्छ। यो कुरा हामी राम्ररी बुझ्न सक्दैनौ। यी आत्माहरू उस्तै खाले प्राणी भए पनि हामीलाई यो थाहा छ कि भूतात्माले मानिसलाई ठूलो प्रभाव पार्न सक्छ। यसले व्यक्तिलाई यातना दिन सक्छ र उसलाई जोखिमपूर्ण कामहरू गर्न लगाउन सक्छ। सभाघरमा भूतात्मा लागेको मानिस येशूको नजिक आउँदा त्यसले चर्को स्वरमा करायो। भूतात्माको स्वरले भन्यो, नासरतका येशू, तपाईँ हामीबाट के चाहनुहुन्छ? के तपाईँ हामीलाई नष्ट पार्न आउनुभयो? मलाई थाहा छ, तपाईँ परमेश्वरको पवित्र जन हुनुहुन्छ। तुरन्त येशूले भूतात्मालाई चुप लाग्न आज्ञा गर्नुभयो र मानिसबाट निस्कनलाई आज्ञा गर्नुभयो। भूतात्माले त्यस मानिसलाई भुइँमा लडायो र त्यस मानिसलाई कुनै चोट नपुर्याइ निस्केर गयो। मानिसहरू आश्चर्यचकित भए र एक अर्कासँग कुरा गर्न लागे। कति शक्तिशाली शिक्षक हुनुहुँदो रहेछ! उहाँले त अशुद्ध आत्मालाई पनि अधिकारसहित आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा मान्छन् र मानिसबाट निस्कन्छन्। येशूका कथाहरू गाउँभरि फैलियो। येशू कफर्नहुमको सभाघरबाट निस्केर सिमोनको घर जानुभयो। उनी एउटा मछुवा थिए र पछि येशूका चेला बने। येशु आइपुग्नुहुँदा सिमोनकी सासूलाई ठूलो ज्वरो आएको छ भन्ने कुरा थाहा पाउनुभयो। येशु बिरामी स्त्री कहाँ जानुभयो। येशुले स्त्रीलाई हेर्नुभयो र ऊतिर ढल्केर ज्वरोलाई हपार्नुभयो र ज्वरो निको भयो। उनको तापक्रम ठिक भयो। उनी खाटबाट तुरन्तै उठिन्, पाहुनाहरूलाई स्वागत गरिन् र उनीहरूको सत्कार गर्न थालिन्।
दिनको अन्त्यतिर घाम अस्ताउने बेलामा सब बिमारीका साथीहरूले बिमारीहरूलाई येशु कहाँ लिएर आए। बिमारीहरू येशु कहाँ आएपछि येशुले आफ्नो हात पालै पालो उनीहरूमाथि राख्नुभयो। हरेक बिमारी निको भए र रोगबाट चङ्गाई पाए।
जब दिन सुरु भयो, येशु घरबाट निस्कनुभयो र एकान्त ठाउँमा प्रार्थना गर्न जानुभयो। मानिसहरूको भिड येशुलाई खोज्दै सिमोनको घरमा आए, तर त्यहाँ येशु हुनुहुन्न थियो। जब उनीहरूले येशुलाई फेला पारे, उनीहरूले उहाँलाई नछोड्नलाई आग्रह गरे। येशु उनीहरूसँगै बसुन् भन्ने उनीहरू चाहन्थे। येशुले मानिसहरूलाई हेर्नुभयो। उहाँले के गर्नुपर्छ भन्ने कुरा मानिसहरूलाई बुझाउन येशुले चाहनुभयो। येशुले उनीहरूलाई उहाँ सधैँ बस्न सक्नुहुन्न भन्नुभयो। उहाँले परमेश्वरको राज्यको घोषणा अरू ठाउँहरूमा पनि गर्नुपर्छ भन्नुभयो। यो येशुको सेवा कार्य यही गर्नको लागि उहाँ पठाइनु भएको थियो। येशुले यहुदियाका सभाघरहरूमा प्रचार गरिरहनुभयो।
मानिसहरूले जीवनमा दैनिक खाँचोहरूको बारेमा चासो राख्नु स्वाभाविक हो। येशूले यी सबैभन्दा माथि परमेश्वरको राज्यको खोजी गर्नु पर्दछ भन्नुभयो। विश्वासीहरूलाई प्रार्थना गर्दा तपाईँको राज्य आओस्, तपाईँको इच्छा पुरा होस् भन्नुको अर्थ के हो भनी बुझ्न आवश्यक थियो। संसारमा ज्योति बन्यौ तिमीले बोलेर सारा अन्धकार भागी गयो। यो गीत सुन्नुभयो आशिषको स्वरमा, म एउटा झरीको पात जस्तै एल्बमबाट। यीशुले भन्नुभयो, आँखा तिम्रो शरीरको बत्ती हो, तिमी भित्र भएको उज्यालो अन्धकार भयो भने त्यो अन्धारो कति घोर हुन्छ। धेरै पटक हामी आँखा देख्नेहरू पनि भित्री उज्यालो गुमाइसकेका हुनाले ठेस र ठक्कर खाँदै हिँड्दछौँ, जीवनमा चोट र धोका मात्र भोग्दछौँ। यीशु संसारको ज्योति हुनुहुन्छ, उहाँको पछि हिँड्ने अन्धकारमा हिड्डुल गर्नुपर्ने छैन। श्रोताज्यू, तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ? आशा छ मसीहको कथा तपाईँको निम्ति एउटा ज्ञानवर्धक र आशिषमय कार्यक्रम बनेको छ। तपाईँका प्रतिक्रियाहरू हामीलाई पठाउन चिठी लेख्न सक्नुहुनेछ, इमेल गर्न सक्नुहुनेछ, एसएमएस पनि गर्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो ठेगाना छ, कार्यक्रम मसीहको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। त्यस्तै गरेर इमेलको ठेगाना छ merostory@gmail.com। हामीलाई एसएमएस गर्न चाहनुहुने श्रोताको निम्ति यो अनुरोध गर्दछौँ, तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस्, TLM टाइप गरेर स्पेस दिनुहोस्, त्यसपछि आफ्नो सन्देश लेखेर हामीलाई 3638 पठाउनुहोला। त्यो थियो मोबाइलको म्यासेज बक्समा जाने, TLM लेखेर स्पेस दिने अनि आफ्नो सन्देश लेखेर 3638 हामीलाई एसएमएस गर्ने। यो थियो हाम्रो सम्पर्क राख्ने ठेगानाको बारेमा। श्रोतावृन्द, हाम्रो मसीहको कथाको 11 भागको हामी अन्त्यतिर आइसकेका छौँ। यसमा हामीलाई धेरै मित्रहरूले सहायता गर्नुभएको छ, उहाँहरूलाई म आभार प्रकट गर्न चाहनुहुन्छु। उहाँहरू हुनुहुन्छ जोयल भुजल, सुभाष प्रधान, आगमन अधिकारी र प्राविधिक मित्र खिमन सोती। उहाँहरूलाई धन्यवाद दिँदै र भोलि आजको समयमा कार्यक्रम मसीहको कथाको 12 भाग लिएर पुनः उपस्थित हुने बाचा गर्दै म तपाईँको मित्र पौलस पनि आजलाई बिदा माग्छु। तबसम्म तपाईँका पलहरू शुभ रहन्। नमस्ते।